यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सुरक्षित कारोबार पहिलो संशोधन विधेयक प्रतिनिधि सभाबाट र मीडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित। भ्रष्टाचारको अनुसन्धान र अभियोजनलाई थप आधुनिकीकरण गर्दै जानुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। तीनै तहको सरकारको समन्वय र जनसहभागिता समेतबाट देशका विभिन्न भागमा डढ़ेलो नियन्त्रणको काम भइरहेको वन मन्त्रीद्वारा संसदलाई जानकारी। चालू आर्थिक वर्षको छ महिनामा काँकडभिट्टा नाकाबाट 14,56,00,00,000 रूपियाँको कृषिजन्य वस्तु निर्यात र इजरायलले सम्झौता उल्लंघन गरेको भन्दै थप बन्दी नछाड्ने हमासको घोषणा।
विदेश गए परी चिन्ता किन गर्ने
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने
जहाँ भए पनि पाउनु होस् हामी सँगै
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न *14*#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभाले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2081 पारित गरेको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्तुत गर्नुभयो। त्यसअघि विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले धितोको सम्पत्ति बेचबिखन र त्यस सम्बन्धी लाभको व्यवस्था विधेयकमा गरिएको जानकारी दिनुभयो। चल सम्पत्तिको कारोबारलाई सुरक्षित गर्न सकिने गरी ल्याइएको विधेयकले चल सम्पत्ति धितो राखी गरिने कारोबारको प्रावधानलाई स्पष्ट पारेको उप प्रधान एवं अर्थमन्त्री पौडेलले बताउनुभयो। बैठकमा सांसदहरूले देशको आर्थिक प्रणालीलाई पारदर्शी बनाउने गरी आएको विधेयक डिजिटल कारोबारमा ऐतिहासिक हुने धारणा राख्नुभयो। सांसदहरूले आर्थिक अपराध नियन्त्रण गर्न कारोबारलाई छिटो छरितो बनाउन विधेयक महत्वपूर्ण रहने हुँदा कार्यान्वयनमा जोड़ दिनुभयो। बैठकको आकस्मिक समयमा दक्षिणकालीमा विद्यार्थी बोकेको बस दुर्घटनाका सम्बन्धमा तत्काल छानबिन गर्न सरकारसँग सांसदहरूले माग गर्नुभयो। त्यसैगरी समाजमा कायम रहेको छुवाछुत हटाउनुपर्ने, बालिका बलात्कृत गर्नेमाथि हदैसम्मको कानूनी कार्यवाही गरिनुपर्ने, गैर कानूनी रूपमा नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीका नाममा कुवेत पुर्याउनेलाई तत्काल कार्यवाही गर्न र ती महिलाहरूको तत्काल उद्धार गर्न सरकारसँग सांसदहरूले आग्रह गर्नुभयो। बारा जिल्लाको कृष्णसार संरक्षण क्षेत्रमा बसोबास गर्दै आएका 142 घरधुरीमा रहेका सुकुम्बासीलाई सरकारले उचित व्यवस्थापन गर्नुपर्ने, जलवायु परिवर्तनसँग जुड्न विज्ञहरू मार्फत अध्ययन अनुसन्धानमा सरकारले ध्यान दिनुपर्ने र युवा समुदाय लागू पदार्थका साथै सुर्तीजन्य पदार्थको दुर्व्यवसनीको लतमा लाग्ने क्रम बढ़ेकाले सांसदहरूले अहिलेसम्म निर्माण भएका ऐन कानून कड़ाईका साथ कार्यान्वयन गर्न सरकारको ध्यानकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका बाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन 2080/81 पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक माघ 29 गते आज मंगलबार दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकले मीडिया काउन्सिल विधेयक 2080 पारित गरेको छ। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विधेयक पारित गरियोस् भनी पेश गर्नुभएकोमा प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको विधायन सम्बन्धी विधेयक 2080 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानकर्षण गराउनुभयो। सांसदहरूले संविधान अन्तर्गत नै सरकारले अध्यादेश जारी गरेकाले नकारात्मक टिप्पणी गर्नुभन्दा अध्यादेशको अध्ययन गरी त्रुटि भएका दफालाई सुधार तथा संशोधन गर्नेतर्फ ध्यान दिनुपर्नेमा सत्तापक्षीय सांसदहरूले जोड़ दिनुभयो। सांसदहरूले उपभोक्ता अधिकार सुनिश्चित गर्न, ग्यास दुर्घटना रोक्न तथा सुरक्षा सम्बन्धी विषयमा नियमन गर्न आवश्यक रहेको धारणा राख्नुभयो। देशका विभिन्न भागमा जीर्ण बनेका सड़क खण्डहरू पुननिर्माण हुन नसक्दा सड़क दुर्घटना बढ़िरहेकाले चाँडै निर्माण कार्य सञ्चालन गर्न पनि सांसदहरूले सरकारको ध्यानकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक फागुन 4 गते आइतबार 1:15 जाँदा बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले कसैको दबाव र प्रभावमा नपरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अनुसन्धान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। आयोगको 34 स्थापना दिवसका अवसरमा काठमाण्डुमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको सन्दर्भमा अनुसन्धान र अभियोजन प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्ने धारणा राख्नुभयो। राष्ट्रपति पौडेलले सत्ता शक्ति र धन प्राप्तिको मोहले प्रक्रिया पद्धति र प्रणालीको दुरूपयोग गरी मानिस भ्रष्टाचारतर्फ उद्दत हुने प्रवृत्ति देखिएको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले भ्रष्टाचार सम्बन्धी विधेयकहरू किनारा लगाएर कार्यान्वयनमा ल्याउनु पर्नेमा पनि जोड दिनुभयो।
कसैको दबावमा वा प्रभावमा नपरी कसुर र कसुरदार ठूलो वा सानो नभनी काम गर्न आयोग चुक्ने छैन र झुक्ने छैन भन्ने पनि मैले विश्वास लिएको छु। स्वच्छ पारदर्शी जिम्मेवार र भ्रष्टाचार मुक्त राज्य संयन्त्रको निकायका रूपमा आगामी दिनमा आयोगले अझै प्रभावकारी ढंगले काम गर्ने नै छ भन्ने विश्वासका साथ
भ्रष्टाचार नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको नेपाल पनि पक्षमूलक भएकाले त्यसमा उल्लेखित प्रावधान अनुरूप हाम्रा कानून र संयन्त्रहरू परिमार्जन गर्न आवश्यक रहेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले सरकारी ढुकुटी र बजेटको दुरूपयोग सम्बन्धी विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र हरदम चनाखु रहनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। प्रमुख आयुक्त राईले नागरिकलाई सहज र सरल रूपमा सेवा दिन थप सुधारको आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो।
ट्रान्सपरेन्सी इन्टरनेशनल टीआईको गत वर्ष प्रकाशित भ्रष्टाचार अनुभूति सूचकाङ्कमा अघिल्लो वर्षभन्दा एक अङ्क बढेर नेपालको अवस्थामा सामान्य सुधार भएको छ। 50 भन्दा कम अङ्क प्राप्त गर्ने मुलुक भ्रष्टाचारको उच्च जोखिमयुक्त मुलुकमा गणना हुनेमा नेपालको अङ्क 35 मात्र हुनेले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबन्धनमा नेपालले थप सुधार गर्न प्रयासहरू गर्नुपर्ने देखिएको छ।
प्रमुख आयुक्त राईले सानो ठूलो नभनिकन आयोगले गम्भीर खालका आरोपहरूको विशेष रूपमा अनुसन्धान र अभियोजनको काम गर्दै आएको पनि जानकारी दिनुभयो। वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले देशका विभिन्न भागमा लागेको डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारको समन्वयमा काम भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा हिजो सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिने क्रममा मन्त्री ठकुरीले नुवाकोट सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक लगायतका जिल्लामा पछिल्लो समयमा वनहरूमा लागेको डढेलो नियन्त्रणमा आएको र कतिपय क्षेत्रमा नियन्त्रणको प्रयास भइरहेको जानकारी दिनुभयो। मन्त्री ठकुरीले वन डढेलो का घटना नियन्त्रण गर्न जनसहभागिता समेतबाट तीनै तहका सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले वन डढेलोका घटना कम गर्न सरकारले जनचेतनाका कार्यक्रमहरू कार्यान्वयन गर्ने पनि जानकारी दिनुभयो। गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड़ दिनुभएको छ। हिजो साँझ गृह मन्त्रालयमा उक्त विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवं सरकारवालाहरूसँगको भेटमा उहाँले आपसी सहमतिबाट मात्रै समस्या समाधान गर्न सकिने भएकाले सबै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो। यसअघि गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोली बीच भएको छलफलमा अन्तिम निष्कर्ष नआएपछि गृहमन्त्रीसँग आन्दोलनकारीको वार्ता टोलीले भेटघाट गरेको हो। भेटमा नेकपा एमालेका नेता योगेश भट्टराई आदिवासी जनजातिका नेताहरूको समेत सहभागिता रहेको थियो। गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले गृहमन्त्री लेखकले शान्तिपूर्ण रूपमा समाधान खोज्न आग्रह गर्नुभएको र त्यस विषयमा सहमति नजिक पुगिएको बताउनुभयो। त्यस क्रममा आन्दोलनरत पक्षले उच्चस्तरीय वार्ता टोली गठनको माग गर्नुभएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट पारित हुनेमा आशंका व्यक्त गर्नुभएको छ। जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग हिजो कुराकानी गर्नुहुँदै अध्यक्ष प्रचण्डले संसद चल्नुभन्दा 6 दिन अगाडि सरकारले अध्यादेश ल्याएर गलत बाटो रोजेको टिप्पणी गर्नुभयो। अध्यक्ष प्रचण्डले माओवादीको फागुन 12 गतेबाट शुरू हुने जनजागरण अभियान भाषण र सभामा मात्र केन्द्रित नभई बुद्धिजीवी नागरिक समाजका अगुवा पत्रकार तथा आम जनतासँग प्रत्यक्ष संवाद गर्ने खालको कार्यक्रम भएको बताउनुभयो। महोत्तरीको बर्दिवास स्थित आधारशिला स्थापनाको 22 वार्षिक उत्सवमा हिजो अध्यक्ष प्रचण्डले अब सुशासन समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभयो। नेपाल भारत ऊर्जा सचिव स्तरीय संयन्त्रको बैठक आज भारतको राजधानी नयाँ दिल्लीमा बस्दैछ। बैठकमा यसअघि सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठकले गरेका निर्णयहरूलाई अनुमोदन गर्ने विषयमा छलफल हुनेछ। सचिव स्तरीय बैठकमा ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनको क्षमता 800 मेगावाटबाट बढ़ाई 1000 मेगावाट पुर्याउने चमेलिया चौलजीबी 220 केबी डबल सर्किट प्रसारण लाइनको डीपीआर सन् 2025 भित्रै सम्पन्न गर्ने र सन् 2035सम्ममा 400 केबीका निजगढ मोतिहारी र कोहलपुर लखनऊ प्रसारण लाइन निर्माण सम्पन्न गरिने सहसचिव स्तरीय सहमतिलाई सचिव स्तरीय बैठकले अनुमोदन गर्ने एजेण्डा तय भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। बैठकमा सहभागी हुन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य नेतृत्वको नेपाली टोली नयाँ दिल्ली पुगेको छ। गत असोजमा आएको बाढ़ीका कारण क्षतिग्रस्त बीपी राजमार्गको पुननिर्माणको काम अझै अघि बढ़न सकेको छैन। संवाददाता सरिता खनालको यो रिपोर्ट।
बाढ़ी पहिरोले क्षतिग्रस्त भएको झण्डै पाँच महिनासम्म पनि बीपी राजमार्ग पुननिर्माणको काम राम्रोसँग सुचारू हुन सकेको छैन। काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बीपी राजमार्गमा गत असोज 11 र 12 गतेको बाढ़ी पहिरोले ठूलो क्षति पुर्याएको थियो। राजमार्गको कुल लम्बाई 160 किलोमिटर मध्ये बाढ़ी पहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब 12 किलोमिटर जति सड़कमा ठूलो क्षति पुर्याएको थियो। अहिले हिउँदमा जसोतसो राजमार्ग सञ्चालन भए पनि बर्खायाम अघि नै पुननिर्माण नसकिने हो भने राजमार्ग पूरै ठप्प हुने देखिन्छ। तर पुननिर्माणको काम कसरी थाल्ने भन्नेमै सरकारवाला अन्यलमा देखिन्छन्। यद्यपि पछिल्लो अध्ययन अनुसार सो सड़क निर्माणको कामलाई स्थायी र अस्थायी गरेर अगाडि बढ़ाउनु पर्ने सम्बन्धित निकायको निष्कर्ष छ। अल्पकालीन र दीर्घकालीन तयारी सहित मरमत र पुननिर्माणको काम शुरू गर्ने गरी तयारी भइरहेको सड़क विभागका उपमहानिर्देशक अर्जुन प्रसाद अर्यालले जानकारी दिनुभयो।
हामीलाई दुई तीन वर्ष समय लाग्छ, बजेट पनि धेरै लाग्ने हुन्छ। र अर्को चाहिँ हामीले बर्खाको समयमा पनि कमभन्दा कम गाडीहरू रोकिने गरेर अस्थायी परिस्थितिको भएर सड़क चाहिँ चलाउनु पर्ने अवस्था छ।
बीपी राजमार्गको काम अगाडि बढ़ाउनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिको अध्ययन गरी सम्पूर्ण विवरण तयार पारेर बजेटका लागि अर्थ मन्त्रालयमा पठाएको जनाएको छ। बजेटको व्यवस्था हुनासाथ काम अगाडि बढ़ाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले जानकारी दिनुभयो।
सत्सत्य अध्ययन गरेपछि यसलाई हामीले जोडा चाहिँ तत्काल गर्नुपर्ने काम र अर्को दीर्घकालीन रूपमा गर्नुपर्ने काम भनेर छुट्याएका छौँ। त्यो बमोजिम कामहरू गर्नको लागि हामीले अर्थ मन्त्रालयसँग सम्बन्ध गरेका छौँ। सबै विवरण र आवश्यक बजेटको व्यवस्था सहित अर्थ मन्त्रालयमा पठाएका छौँ। गृह मन्त्रालयसँग पनि समन्वय गरेर कसरी बजेट व्यवस्था गर्न सकिन्छ भन्ने अर्थ मन्त्रालयमा छलफल भइरहेको छ।
तत्कालका लागि सड़क सुचारू गर्न अस्थायी रूपमा काम अगाडि बढ़ाइएको र स्रोत सुनिश्चितता हुनासाथ कामलाई दीर्घकालीन रूपमा अगाडि बढ़ाइने जनाइएको छ। बीपी राजमार्गको भकुण्डे बेसीदेखि जम्मा 28 किलोमिटर रहेकोमा 12 किलोमिटरमा बाढ़ीले क्षति पुर्याएको र त्यसमा पनि 8.7 किलोमिटर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। क्षतिग्रस्त सड़कमा अवरोध हटाउने तथा तत्काल गर्नुपर्ने मरमतको काम शुरू गरिसकिएको र वर्षायाम शुरू हुनु अगावै पूर्ण रूपमा सम्पन्न गर्ने गरी काम अगाडि बढ़ाइने संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले जनाएको छ। काम कसरी गर्ने भन्ने विषयमा अन्यल नरहेको संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख सुपरिन्टेण्डिङ इन्जिनियर शुभराज नेउपानेले जानकारी दिनुभयो।
काम कसरी गर्ने भन्ने विषय हामी स्पष्ट छौँ। हामीले काम शुरू गरेका छौँ, मेसिनहरू मोबिलाइज भइसकेका छन्। आजदेखि जुन ठाउँबाट खोला बगिरहेछ, खोलालाई बिच भागबाट बगाउने गरी ठुलो बाढीमा समेत रोडमा नआउने गरी खोला, त्यसरी हाम्रो विभागीय उपकरणहरू र विभागीय उपकरणहरूले नभ्याउने अवस्थामा निर्माण व्यवसायी लगायत व्यक्तिगत मेसिनहरू समेत भाडामा लिएर काम गर्ने गरी हामीले कार्य शुरू गरिसकेका छौँ। बर्खामा पनि ढुक्कका साथ यातायात सञ्चालन गर्न सकिन्छ।
यस वर्षको वर्षा प्रारम्भ हुनु अगावै पुननिर्माण सम्पन्न गर्ने गरी काम शुरू गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सड़क विभागलाई निर्देशन समेत दिएको छ। अवरूद्ध राजमार्ग सञ्चालनका लागि बजेट व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको र पुननिर्माणका लागि स्रोत अभाव हुन नदिने पनि मन्त्रालयले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रिय सहमति कायम गरी संविधान संशोधन गर्नुपर्ने बताउनु भएको छ। गिरिजा प्रसाद कोइराला प्रतिष्ठानले हिजो भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले संविधान निर्माण भएको एक दशक भएको अवस्थामा संविधानको समीक्षा जरूरी भएको तर के कुराहरू संशोधन गर्ने हो त्यसबारे पहिला नै जनता र दलहरूबीच छलफल एवं विचार विमर्श हुनुपर्ने बताउनुभयो। उहाँले संसद पुनस्थापनादेखि नेपाललाई शान्ति प्रक्रियामा अघि बढ़ाउन नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको भूमिका महत्वपूर्ण रहेको पनि बताउनुभयो। कार्यक्रममा कांग्रेस नेता तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सांसद त्यसै गरी मन्त्रीमण्डलका सदस्य र कर्मचारीहरूको संख्या घटाउने गरी संविधान संशोधन गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले अहिलेको राजनैतिक व्यवस्थालाई थप बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्नेमा सम्बद्धहरूबीच छलफल अघि बढ़ाइनुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउनका लागि संचार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध निकाय मार्फत गरिने कार्यक्रम एवं जिम्मेवारी तय गरिएको छ। संचार मन्त्रालयका सचिव राधिका अर्यालको संयोजकत्वमा हिजो बसेको प्रचार प्रसार उपसमितिको बैठकले प्रजातन्त्र दिवस 2081लाई भव्यताका साथ सम्पन्न गर्न मन्त्रालय माथतका निकायको जिम्मेवारी तय गरिएको हो। सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनले मूल समारोहको प्रत्यक्ष प्रसारण गर्ने, नाटक प्रसारण गर्ने, अन्तर्सम्वाद परिसम्वाद कार्यक्रमहरू सञ्चालन गर्ने, जागरण गीत, राष्ट्रिय प्रजातन्त्र दिवस सम्बन्धी गीत, राष्ट्रिय प्रजातन्त्र दिवसको मूल नारामा आधारित जनचेतनामूलक सामग्रीको प्रसारण एवं सबै प्रादेशिक प्रसारण केन्द्रहरूबाट राष्ट्रभाषामा समाचार र कार्यक्रम उत्पादन एवं प्रसारण गर्ने तय गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 12 स्थित सड़कमा गैराती भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा भीमदत्त नगरपालिका वडा नम्बर 13 बस्ने 21 वर्षीय कैलाश सिंह साउद र 22 वर्षीय गणेश विष्टको ज्यान गएको छ। तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई विद्युत पोलमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। धरहरा अवलोकनको समय 1 घण्टा बढ़ाइएको छ। पुननिर्माण पश्चात गत मंगिर 9 गतेदेखि संचालनमा आएको धरहरा अवलोकनका लागि माघ 15 गतेदेखि समय थप गरी 4:15 बजेसम्म टिकट काट्न पाइने र साँझ 5 बजेसम्म चढ़न पाइने व्यवस्था मिलाइएको आयोजनाका कायमुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार संचालनको 3 महिना नपुग्दै प्रवेश शुल्क बापत 1,52,00,000 रूपियाँ राजस्व संकलन भएको छ। गत मंगिर 9 गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहरामा आउने नागरिकको संख्या दैनिक 1,200 को हाराहारीमा रहेको पनि उहाँले बताउनुभयो। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका 3 स्थित एउटा घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले 23 जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिल राज बोहराले 23 जनालाई 88 थान मोबाइल, 10 थान ल्यापटप र 81,000 नगद रकमसहित पक्राउ गरिएको जानकारी दिनुभयो। स्थानीय दोर्जी लामाको दुईतले घरमा अनलाइन जुवा सञ्चालन भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई सट्टेबाजी गर्न नहुने कसुर अन्तर्गत म्याद लिएर अनुसन्धान अघि बढ़ाइने प्रहरीले जनाएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। इजरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेको भन्दै प्यालेस्टाइनी विद्रोही समूह हमासले बन्दकहरूको रिहाईमा रोक लगाएको छ। एक विज्ञप्ति जारी गरी हमासले इजरायलले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरेकाले बन्दकहरूको रिहाईमा रोक लगाइएको जनाएको छ। इजरायलले विस्थापित प्यालेस्टाइनीहरूलाई उत्तरी गाजामा फर्काउन बाधा पुर्याइएको तथा गाजापट्टिका धेरै क्षेत्रमा गोली हानाहानका घटना नरोकिएको आरोप लगाएका छन्। हमासका सैन्य प्रवक्ताले इजरायलका तर्फबाट युद्धविरामको बारम्बार उल्लंघन भइरहेको बताउनुभयो। अर्को निर्णय नगर्दासम्म बन्दी नछाडिने उहाँले स्पष्ट पार्नु भएको छ। हमासको पछिल्लो घोषणालाई इजरायलले भने युद्ध विराम सम्झौताको पूर्ण उल्लंघनका रूपमा लिइएको जनाएको छ। हमास र इजरायल बीचको युद्धविराम सम्झौता अनुसार आगामी शनिबार थप बन्दक तथा कैदीहरू रिहाई हुने कार्यसूची तय गरिएको थियो। विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापार युद्ध बढ़दै गएको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप देशहरूमा कर लगाउने धम्की दिनुभएपछि चीनले केही अमेरिकी सामानहरूमा आयात कर लागू गरेको छ। अमेरिकाले फेब्रुअरी 4 चिनिया उत्पादनहरूमा 10% नयाँ अमेरिकी शुल्क लागू गर्ने घोषणा लगत्तै चीनले पनि अमेरिकी सामानहरूमा आयात कर लागू गर्ने घोषणा अनुसार हिजोदेखि कार्यान्वयनमा ल्याएको चिनिया संचार माध्यमहरूले उल्लेख गरेका छन्। राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेश गर्ने सबै स्टील र आल्मुनियमका सामानहरूमा 25% थप आयात कर लगाउने घोषणा गर्नुभएको छ। अमेरिकी व्यापार तथ्याङ्क अनुसार क्यानाडा संयुक्त राज्य अमेरिकामा स्टील र आल्मुनियम आयातको सबैभन्दा ठूलो स्रोतका रूपमा रहेको छ। पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुवान प्रान्तमा सैन्य कार्यवाहीमा कम्तीमा 5 आतंककारीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। सुरक्षा बलहरूले पख्तुनख्वा प्रान्तमा आतंकवाद विरूद्ध आफ्नो प्रयासलाई तीव्रता दिएको र मारिएका आतंकवादीहरू प्रतिबन्धित तेहरिके तालिबानका रहेको पनि उल्लेख गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
देशका 753 वटै स्थानीय तहमा सोमबारबाट वाणिज्य बैंकका शाखाहरू मार्फत बैंकिङ र वित्तीय सेवा पुगेको छ। संघीयता आएको 7 वर्षपछि बझाङ जिल्लाको साइपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा स्थापना भएसँगै सबै स्थानीय तहमा बैंकको सेवा र पहुँच पुगेको हो। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले साइपाल गाउँपालिका 1 धलोनमा एभरेस्ट बैंकको शाखा सोमबार उद्घाटन गर्नुभयो। त्यस अवसरमा गवर्नर अधिकारीले 753 स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना हुनु खुशीको कुरा भएको बताउनुभयो। कार्यक्रममा एभरेस्ट बैंक संचालक समितिका अध्यक्ष डाक्टर बाल गोपाल वैद्यले बैंक र वित्तीय उन्नतिका लागि बैंकको शाखा साइपालमा स्थापना गरिएको उल्लेख गर्नुभयो। साइपाल गाउँपालिकामा बैंकको शाखा नहुँदा सानो रकम भुक्तानीका लागि दुई तीन दिन पैदल हिँडेर सदरमुकाम चैनपुर पुग्नुपर्ने अवस्था यसअघि रहेको थियो। नेपालको पूर्वी नाका काँकड़ भित्ताबाट चालू आर्थिक वर्षको छ महिनामा 14,56,63,00,000 बराबरका कृषिजन्य वस्तुहरू निर्यात भएका छन्। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले यस अवधिमा निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची, चिया, प्लाई तथा भेनियर, अदुवा, अम्लिसो लगायतका वस्तुहरू रहेको जानकारी दिनुभयो। छ महिनामा सबैभन्दा धेरै चिया 6,82,00,000,000, अलैंची 4,22,60,00,000, प्लाई तथा भेनियर 1,61,13,00,00,000 मूल्य बराबरको निर्यात भएको छ। समीक्षा अवधिमा काँकड़ भित्ता नाकाबाट 1,96,67,50,000 मूल्य बराबरका कृषिजन्य वस्तुहरू नेपालमा आयात भएका छन्। आयात हुने मुख्य वस्तुमा कोदो, गेडागुड़ी, दाल, चामल, ताजा तरकारी तथा फलफूल, लसुन, आलु, मकै, पशुदाना लगायत रहेका छन्। नेपाली बजारमा सोमबार सुनतोलामा 1,400 रूपियाँले बढेर कारोबार भएको छ। सोमबार बजारमा सुन प्रतितोला 1,69,600 रूपियाँमा किनबेच भएको छ। आइतबार सुन प्रतितोला 1,68,200 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै सोमबार चाँदीको मूल्य पनि बढेर प्रतितोला 1,975 रूपियाँमा कारोबार भएको छ। म्याग्दी जिल्लामा यस वर्ष सुन्तला उत्पादन करिब 25% वृद्धि भएको छ। गत वर्षको तुलनामा सुन्तला उत्पादन 24.70% वृद्धि भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले नयाँ बगैंचा विस्तार, अनुकूल मौसम र रोग किराको समस्या नियन्त्रण भएका कारण सुन्तलाको उत्पादन वृद्धि भएको बताउनुभयो। सुन्तला बिक्रीबाट यस वर्ष म्याग्दीमा कृषकहरूले 33,46,00,000 रकम भित्र्याएका छन्। भोजपुरको पौवादुङमा गाउँपालिकामा उद्यमशीलताको विकाससँगै रोजगारी सृजना गर्ने उद्देश्यले वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवर्धन कार्यक्रम शुरू भएको छ। कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, गाउँपालिका र दायित्व संस्थाको त्रिपक्षीय लागत साझेदारीमा जिल्लामा पहिलो पटक कार्यक्रम शुरूआत भयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो।
कैलालीको धनगढ़ीमा सम्पन्न अर्जुन ट्रफी राष्ट्रिय टी20 क्रिकेटको उपाधि सीवाईसी अत्तरियाले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा अत्तरियाले फ्रेण्डस युथ क्लब डडेलधुरालाई 34 रनले पराजित गरेको हो। जितका लागि 119 रनको लक्ष्य पाए पनि डडेलधुराले 84 रन मात्र बनायो। डडेलधुराका लागि गजेन्द्र बोहराले 24, कुशल भोर्तेलले 20 र अशोक धामीले 10 रन बनाए। बलिङतर्फ अत्तरियाका लागि साहब आलम र दिपेश कणेलले 3-3 तथा कमल गुप्ता र विवेक यादवले 2-2 विकेट लिए। फाफला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अत्तरियाले निर्धारित 20 ओभरमा 9 विकेटको क्षतिमा 118 रन बनायो। उसका लागि रशिद खानले 31, कप्तान सन्तोष कार्कीले 20 र शंकर राणाले 20 रन बनाए। बलिङतर्फ डडेलधुराका लागि अभिषेक गौतमले 4 ओभरमा 15 रन खर्चेर 4 विकेट लिए। कुशल भुर्तेल र अभिषेक चौहानले 1-1 विकेट लिए। प्रतियोगितामा 8 टोली सहभागी थिए। उपाधिसँगै अत्तरियाले 10,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। यस्तै उपविजेता डडेलधुराले 5,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। चर्च बोइज युनाइटेड पोखरामा जारी 24 संस्करणको आहारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालाको फुटबल मैदानमा सोमबार सम्पन्न तेस्रो क्वार्टर फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई 1-0 गोल अन्तरले पराजित गर्दै चर्च बोइज सेमी फाइनल पुगेको हो। चर्च बोइजको जितमा खेलको 90 मिनटमा अतिरिक्त खेलाड़ी राज भूषालले हेड मार्फत गोल गरे। मंगलबार चौथो क्वार्टर फाइनल खेलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब र भारतको पाहुना टोली थण्डर नर्थ युनाइटेड बीच खेल हुने हाम्रा पोखरा संवाददाता दिननाथ बरालले जनाएका छन्। मकवानपुरको बागमती गाउँपालिकामा हुने 7 संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन 3 गतेदेखि हुने भएको छ। बागमती गाउँपालिका खेलकुद विकास समितिले यसअघि फागुन 1 देखि शुरू गर्ने तय भए पनि मिति संशोधन गर्दै फागुन 3 देखि हुने आयोजकले सोमबार हेटौडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। प्रतियोगितामा 7 ए डिभिजन क्लब र 3 मोफसलका क्लब सहित 10 टीमको सहभागिता रहने हाम्रा मकवानपुर संवाददाता विश्वराम अधिकारीले जनाएका छन्। प्रतियोगिताको उपाधि विजेता टीमले 10,00,000 तथा उपविजेता टीमले 5,00,000 रूपियाँ सहित शील्ड मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन्।
गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही सोही प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 22.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 92%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 21 देखि 23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:45 भयो भने सूर्यास्त भरे साँझ 5:52 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सुरक्षित कारोबार पहिलो संशोधन विधेयक प्रतिनिधि सभाबाट र मीडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित। भ्रष्टाचारको अनुसन्धान र अभियोजनलाई थप आधुनिकीकरण गर्दै जानुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। तीनै तहको सरकारको समन्वय र जनसहभागिता समेतबाट देशका विभिन्न भागमा डढेलो नियन्त्रणको काम भइरहेको वन मन्त्रीद्वारा संसदलाई जानकारी। चालू आर्थिक वर्षको 6 महिनामा काँकडभिट्टा नाकाबाट 14.56 अर्ब रूपियाँको कृषिजन्य वस्तु निर्यात र इजरायलले सम्झौता उल्लंघन गरेको भन्दै थप बन्दी नछाड्ने हमासको घोषणा। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।